SBS Radio. दक्षिण अस्ट्रेलियामा बस्ने नेपालीहरूले एउटा भिन्न उद्योगमा लगानी सुरु गरेका छन्। कृषि प्रधान देश नेपालमा जन्मिए पनि अस्ट्रेलिया आएपछि अधिकांश नेपालीहरू सहर केन्द्रित जागिर वा ससाना व्यवसायमा सीमित थिए। साउथ अस्ट्रेलियाको सन्दर्भमा यहाँ बस्ने केही नेपालीहरूले संयुक्त रूपमा मिलेर व्यावसायिक कृषिलाई अगाडि बढाउने प्रयत्न गरेका छन्। यही व्यावसायिक कृषिमा हात हाल्ने मध्येका दुईजना एसबिएस नेपाली रेडियोसँग संवादमा हुनुहुन्छ, दीपक विष्ट र दीपक घिसिङ। दीपक विष्ट यसअघि रेस्टुरेन्ट व्यवसायमा संलग्न हुनुहुन्थ्यो भने दीपक घिसिङले यसअघि फार्म लिजमा लिएर चाहिँ व्यवसाय सञ्चालन गर्नुभएको थियो र त्यसकै निरन्तर स्वरूप आफ्नै फार्म सञ्चालनमा अग्रसर रहनुभएको छ। दीपक घिसिङ र दीपक विष्टलाई म कार्यक्रममा स्वागत गर्छु।
म दीपक विष्टबाट सुरु गर्छु। तपाईँ त पहिला होटल चलाएर बसेको मान्छे इन्टरप्रेनर नै हो, बिचमा छोड्नु भयो त्यो बिजनेस, अब यो एग्रिकल्चर बिजनेसतिर फर्केर किन आउनु भयो फेरि?
मलाई कस्तो भयो भने अब म चाहिँ मेलबर्नमा बस्ने सिलसिलामा एडलेड र मेलबर्नमा चाहिँ कतिपय ड्राइभ गरेर पनि आएँ। ड्राइभ गर्ने सिलसिलामा यस्तो हरियो देखिने खेतीबारी देख्दाखेरि कहिलेकाहीँ मैले त्यो अलिकति एउटा इन्सपिरेसन भइरहेको थियो। दीपकजीले जहिले पनि फार्म दाई फार्म हामीले चाहिँ फार्म चलाउनुपर्छ, फार्म खोज्नुपर्छ भन्ने कुराहरू पनि गरिरहने, फार्म पनि खोजौँ भन्ने त्यति सिरियस पनि थिएनौँ सुरुमा त। अनि त्यसमा चाहिँ हामीले यसो ल ठिक छ टिम बनाऊ अनि त्यसमा चाहिँ अब यसो नेगोसिएट गर्नुपर्ने अथवा केही गर्नुपर्ने ठाउँमा चाहिँ जाउँ गरौँ भन्दाखेरि अनि एक ठाउँमा दीपकजीले यो जमिन भेटाउनु भयो।
दीपक घिसिङजी, तपाईँ त पहिला पनि एग्रिकल्चरमा बसेर काम गर्नुभएको, सायद तपाईँको पढाइको ब्याकग्राउन्ड पनि एग्रिकल्चर होला।
अच्छा,
बिचमा तपाईँले त्यो छोडेर एज केयरतिर पनि लाग्नुभयो, फेरि फर्केर तपाईँको एग्रिकल्चरमै आउनु, तपाईँको प्यासन हो एग्रिकल्चर कि तपाईँलाई यो रहर हो कि यो के हो?
खास गरी एग्रिकल्चर भन्दा म जन्मिएकै एग्रिकल्चरमा, जुन दिन मैले जन्मेँ सायद मलाई लाग्छ अब फार्मकै माटोमा जन्मेँ होला। अनि त्यसबाट आएर म जति बेलासम्म गाउँमा जन्मेँ मैले बाख्रा चराएको छु, गोरु जोतेको छु, सबै गरेको छु, म त्यहाँबाटै मेरो अब स्टार्ट हो होइन। जब अस्ट्रेलिया आयो, अस्ट्रेलिया आउने बित्तिको पहिलो मेरो जब भनेकै अङ्गुरको हाँगा काट्ने हो, विच इज फार्म। त्यसपछि त्यहाँबाट फेरि चेन्ज गरेर मैले चाहिँ एउटा एकदमै आधुनिक फार्ममा काम गरेँ, टमाटो फार्ममा। त्यसपछि मलाई चाहिँ के भयो भने होइन, यो क्षेत्रमा चाहिँ एकदमै ठुलो रहेछ र हामीले जन्मेको पनि त्यही उसमै भनेर मैले 2011 अब फार्मिङ स्टार्ट गरेँ र त्यसपछि गएर भेजिटेबलको बिजनेस गरेँ अनि बिचमा फेरि अब मैले छोडिदिएँ र पछाडि फेरि जुन खालको मेरो त्यो थियो त्यसपछि गएर अब फार्म चलाउनुपर्छ अस्ट्रेलियाले, यहाँको सिस्टम जान्नुपर्छ र अरूलाई सिकाउनुपर्छ र यो सिकेर यो नलेजमा सकेसम्म नेपालमा गएर पनि देखाउनुपर्छ भन्ने खालको अब साथीभाइको बिचमा कुराकानी हुन्थ्यो र नेपालमा लान सकिन्छ सकिँदैन अर्को कुरा हो, तर हामीले सुरुवात गरेका छौँ र आशा चाहिँ खुसी लागेको छ। जुन मेरो सपना थियो सपना चाहिँ एकदम साकारतिर आइरहेको छ र हामी त्यसमा लम्किरहेछौँ।
हामीले नेपालमा सिकेको एग्रिकल्चर भनेको सब्सिस्टेन्स फार्मिङ हो नि त, आफू बाँच्नको लागि। यहाँ त व्यापारिक फार्मिङ हो नि त, व्यापारको लागि, बिजनेसको लागि, एउटा कर्पोरेट फार्मिङ हो यो। त्यो सम्भावना कतिको देख्नुहुन्छ नेपालमा यस्तो बिजनेस एग्रिकल्चर चल्न सक्ने सम्भावना छ?
सम्भावना धेरै छ, तर के छ भने नेपालमा फार्मरहरूलाई जुन सरकारी स्तरबाट हेर्ने दृष्टिकोण त्यो टोटल्ली गलत छ। हो त्यही भयो, किनकि सरकारले हेर्ने दृष्टिकोण जुन फार्मर छ त्योलाई चाहिँ तल्लो तरिकाले हेरिने, केही सपोर्ट नगरिने भएर हो, र जुन फार्मरको त्यो बिना त्यो बाँच्दैन भन्ने कुरा माथिल्लो लेभलको मान्छेलाई अहिलेसम्म नलेज छैन। अस्ट्रेलियाले यो फार्मिङ इन्डस्ट्रीलाई एउटा इन्डस्ट्रीको रूपमा मानेको छ। किसानलाई के समस्या छ त, बजारको पानीको सबै चिजको उनीहरूले छर्लङ्ग रोडम्याप बनाइदिएको छ। तपाईँ आउनको लागि, काम गर्नको लागि यस्तो सिस्टम छ जुन सिस्टम तपाईँको रेलको लिग जस्तो क्लियर छ यहाँ। तर नेपालको सन्दर्भमा के छ भने नेपालको नेताहरूलाई जो माथि लगेको ब्युरोक्रेसी लेभललाई चाहिँ त्यहाँ फार्मरबाट गयो भने सपोर्ट भन्दा पनि बरु एक झोला मेरो घरलाई पनि लगिदिउँ भन्ने खालको जुन ब्युरोक्रेसी लेभल छ त्यो नै सबभन्दा के छ त गलत छ।
नेपालमा पनि अहिले अलिकति बदलाव चाहिँ आइरहेछ। कोरियामा गएर इजरायलमा गएर काम गरेर फर्केका नेपालीहरूले हाइड्रोपोनिक्सको सिस्टम सुरु गर्नुभएको छ। अनि तर के छ भने एकदम रुडिमेन्ट्री छ, एकदम बेसिक लेभलको छ त्यहाँ। अब यहाँ त माटोहरू त्यति राम्रो छैन, नेपालमा माटो यति राम्रो छ होइन, यहाँ जति त्यो दुनियाँ गरिरहनु पर्दैन, मेहनत गर्नु पर्दैन।
तपाईँहरूको यो फार्मिङ सुरु गर्दाखेरि अलिकति फाइनेन्सियल इन्भेस्टमेन्ट एस्पेक्ट पनि भनिदिनुहोस् न, कसरी सुरु गर्नुभयो?
हामीले 1.1 मिलियनको यो गर्नुपर्ने थियो। अब त्यो चाहिँ हामीले गर्दै पनि गऱ्यौँ, हामीले जसरी पनि फार्म लिनुपर्छ भन्ने भयो हामीसँग, अनि त्यसको लागि चाहिँ हामीले टिमहरू पनि जुटाउँदै गऱ्यौँ, यता नेगोसिएट पनि गर्दै गऱ्यौँ। अनि त्यसमा चाहिँ हामीले के गर्यौँ भने 100 वटा सेयर कम्पनी बनाएर 100 वटा सेयर इस्यु गरायो, अनि एक एक सेयरलाई चाहिँ $5,000 चाहिँ एउटा त्यो कर्पोरेटको स्ट्रक्चर बनाएर, अनि त्यो गरिसकेपछि त्यसमा
सेयर होल्डरहरू कतिजना हुनुहुन्छ
अहिले? हामी 10-11 जना सेयर होल्डर छौँ, अनि कसैको 5%देखि लिएर 15%सम्म छ। हाम्रो एउटा यो इन्भेस्टमेन्ट भेहिकल हो, खास गरेर फार्म त एउटा कुरो, फार्म उ गर्ने हामीले के गर्न खोजिरहेछौँ भने फार्मिङहरूमा एग्रिकल्चरमा इन्ट्रेस्ट हुने, इन्भेस्ट गर्न चाहनेहरूलाई चाहिँ हामीले त्यो इन्भेस्टमेन्ट भेहिकलको थ्रु अब हामीले अरू ल्यान्डहरू अक्वायर गर्ने, अरू जमिनहरू किन्ने, अनि त्यसमा चाहिँ यो गर्ने खालको हाम्रो प्लान छ।
तपाईँहरूले फार्मलाई त 1.1 मिलियन युज गर्नुभयो होइन, त्यसपछि अरू डे टु डे एक्टिभिटिजलाई, डे टु डे फार्मिङको लागि कति खर्च लाग्दो रहेछ, कसरी म्यानेज गर्नु?
यो फार्मिङ चाहिँ हाम्रो यो सानो ऊ छ, हामीले एकदमै मिनिमाइज गर्यौँ। अब हामीले एकदम रुडिमेन्ट्री तरिकाले होइन यसलाई गर्नुपर्ने, हामीले सुरुमा इस्टिमेट गर्दाखेरि अब हामीले 100,000 सुरु गर्नुपर्छ यति गर्नलाई पनि भन्ने थियो, तर हामीले 50,000 हाराहारीमा यसलाई चाहिँ सुरुवात गऱ्यौँ र त्यतिले गर्दैछ। तर हामीले एकदमै दुःख सहित होइन, अब हाम्रो फाइनेन्सियल त्यति प्लानिङ यताउति सब राम्रो तरिकाले नमिलेको अवस्था छ, अनि सुरुमा चाहिँ हाम्रो प्लानिङ थाहा थिएन हामीलाई कति खर्च हुन्छ भन्ने कुरो हाम्रो त्यति अध्ययन पनि पुगेन, त्यस कारणले अब हामीले एकदम रुडिमेन्ट्री एकदम बेसिक लेभलको त्यो एज यु गो त्यो प्रकारले अगाडि बढिरहेको छ। तर हाम्रो अर्को सेकेन्ड स्टेजमा चाहिँ अब हामीलाई धेरै ज्ञान भइसकेको हुन्छ, हामीले त्यही प्लान अनुसार
म्यान पावर कसरी मेन्टेन गर्नुहुन्छ?
मेजरली त के हो भने हामी एउटा ग्रुपमा भएको हुनाले हामी सेयर होल्डर नै खटिरहेको छौँ। अब हामी मेजर सोर्स नै हाम्रो सेयर होल्डर नै हो, हामी जो जो यहाँ एभाइलेबल छौँ त्यही नै खट्छौँ, र त्यस भएको हुनाले हामीलाई सजिलो भएको छ म्यान पावर म्यानेजमेन्ट, किनभने हामी एउटा ग्रुप अफ कम्पनीज भएको हुनाले त्यसरी हामीले अहिले बाहिरको मान्छे कसैले नै हायर गरेका छैनौँ, सेयर होल्डर एन्ड देन फ्यामिलीज, र हामीले केही फन्डहरू जेनेरेट गर्छौँ अब यहाँबाट जो यो मार्केटमा अहिले अब एभ्रिडे जान थालिसकेका छ। त्यसरी फन्ड जेनेरेट गरिसकेपछि हामीलाई बाहिरको मान्छेलाई हायर गर्न र अर्को चाहिँ एक्सपान्ड गर्नको लागि हामीलाई त्यति गाह्रो नहोला मेरो विचारमा। त्यस भएर अहिले यो अवस्थामा चाहिँ हामीले बाहिरको मान्छेलाई हायर गरेका छैनौँ।
बजारको पहुँच कस्तो छ?
बजार व्यवस्थापन प्रति हामी अहिले अब कसरी जान्ने भन्ने कुरा हामीले अहिले त्यहाँसम्म स्टडी गरेका छौँ, एउटा स्टडीको फेजमा छौँ। किन भन्दाखेरि अहिले हाम्रो जति पनि उत्पादन छ कुनै एजेन्टले होलसेलरले हाम्रो लिइदिन्छ जति पनि उत्पादन हुन्छ। इन फ्युचरमा हाम्रो प्लान चाहिँ के हो भन्दाखेरि हामी एक दुई स्टेप अझ अगाडि बढेर एउटा मार्केट रिसर्च गरेर जस्तै अब तपाईँको बिगेस्ट मार्केट सिडनी मेलबर्न अब त्यहाँ चाहिँ हाम्रो आफ्नै अब होलसेलर चाहिँ डिपो हाम्रै हुने त्यो डिपोबाट चाहिँ हामीले सेल गर्ने चाहिँ एउटा हाम्रो प्लान हो।
हाम्रो चाहिँ नेटवर्किङ यस्तो राम्रो छ हामीलाई यो मार्केटमा पुर्याउन कुनै दुःख भइरहेको छैन।
तपाईँले सानोबाट सुरु गर्नु भएको छ, एउटा प्रोड्युस मात्रै छ अहिले होइन, तपाईँको त्यो प्रोड्युसमा भेराइटी ल्याउने एक्सपान्ड गर्ने योजना कहिले कसरी तयार गर्दैछ?
अब हाम्रो चाहिँ नेक्स्ट प्लान भनेको यदि एग्रिकल्चरमै लाग्ने भने यहाँ हर्टिकल्चर यसलाई ओपन फार्मिङ भन्छ, अहिले हामीले जमिनलाई चाहिँ खाली नराख्नको लागि पनि त्यो गरेको, तर हाम्रो प्रिफरेन्स भनेको त्यो होइन, अनि त्यसलाई चाहिँ हर्टिकल्चर फार्मिङमै त्यो उसमै लैजानुपर्ने हुन्छ द ग्रिन हाउसमै। अब हाम्रो नेक्स्ट भनेको अर्को नेक्स्ट ठुलो प्लान भनेको चाहिँ हामीले त्यो ग्रिन हाउस नै बनाउने हाइड्रोपोनिक्स थ्रु, त्यसमा चाहिँ क्याप्सिकम तिनीहरूलाई चाहिँ रोटेट गर्न मिल्छ, जे पनि गर्न मिल्छ, तर त्यो भनेको चाहिँ यहाँ एकदम अलिकति राम्रो व्यवस्थापन गर्नको लागि र अब यसबाट राम्रो फाइदा उठाउनको लागि त्यो हाइड्रोपोनिक्समै जानुपर्ने हुन्छ।
र अर्को कुरा के हो भने त्यसमा थोरै जोड्न चाहे, र हामीले जहिले पनि हामी प्रोडक्सन गर्दाखेरि हामी कमर्सियल स्केलमा जान्छौँ, हामीले अब इकोनोमिक स्केललाई चाहिँ ध्यान दिन्छौँ, त्यस कारणले गर्दाखेरि हामीले सानो सानो गरेर तपाईँको अब 100-200 प्लान्ट एउटा चिज लगाउने, त्यसपछि गएर अर्को 500 प्लान्ट अर्को लगाउँदैनौँ, हामी मास प्रडक्सनमा जाने भएको हुनाले हामी ठुलो एउटै कुरा गर्छौँ, जस्तै यतिर हामी जुकिनीमा फोकस गरिरहेको छौँ, अर्को स्केल हामी सायद अब दुई तिन महिना फेरि अरू जुकिनीमै जान्छ, अर्को थ्री एकर, त्यसपछि त्यसलाई हामीले कन्भर्ट गरेर जब हामी फन्ड जेनेरेट गर्छौँ, जेनेरेट गरिसकेपछि हाम्रो प्लान होइन, त्यसपछि फन्ड जेनेरेट गरिसकेपछि हामी तपाईँको ग्रिन हाउस बनाउँछौँ। ग्रिन हाउस भनेको चाहिँ एकदमै एक्सपेन्सिभ हो, अनि तपाईँको के छ भने ग्रिन हाउस किन बनाउनु पर्ने त टेम्परेचर कन्ट्रोल गर्न लाग्यो होइन, त्यस कारण त्यो ग्रिन हाउस हामीले 5 एकरमै बनाउन लाग्यो भने झन् झनै 5 मिलियनसम्मको बजेट चाहिन्छ।
हस् त यहाँको समयको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद
हजुरलाई पनि एकदम धेरै धन्यवाद समय दिएर हाम्रो फार्ममा भिजिट गर्नुभयो र हाम्रो दुई चारवटा शब्द राख्ने समय दिनुभयो, धेरै धेरै धन्यवाद।
Tell us what you think. Like us on Facebook or follow us on Twitter.